اونٹ بن گیا ہوتا اور عید قربان میں کاش دستیا سے نہر ہو گیا ہوتا.
الحمد للہ رب العالمین والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله. الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. صلوا على الحبيب صلى الله تعالى على محمد. آج 1429 سنہ ہجری کی 22ویں ذی قعدۃ الحرام ہے, جبکہ نومبر 2008 کی 21 تاریخ ہے. دعوت اسلامی کے جامعۃ المدینہ تخصص فی الفقہ کی تعلیم حاصل کرنے والے اسلامی بھائیوں اور دور حدیث کے طالب علموں کا خصوصی مدنی مذاکرہ ہے, جس میں آج ہم سبحہ سے متعلق اور حلال جانور کے نہ کھائے جا سکنے والے اجزاء کے بارے میں معلومات سنیں گے بھی اور بعض دیکھیں گے بھی انشاءاللہ. فی الحال سوالات کا سلسلہ ہوگا اور بکرا ذبح کیا جائے گا اور اس کے ہم کچھ اجزاء بھی دیکھیں گے, بلکہ انشاءاللہ ذبح کے بارے میں بھی معلومات حاصل کریں گے انشاءاللہ. آپ سوالات کیجئے, ہر سوال کا جواب اور وہ بھی ثواب دے پاؤں یہ ضروری نہیں. معلوم ہوگا عرض کرنے کی کوشش کروں گا, بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. مجھے آئیں بائیں شائیں کرتا اپنے موقف پر بلا وجہ اڑتا نہیں, بلکہ شکریہ کے ساتھ رجوع کرتا پائیں گے. صلو علی الحبیب.
بارگاہ امیر اہل سنت میں عرض ہے کہ جس عنوان کے تحت آج یہ مدنی مذاکرہ منعقد کیا گیا ہے, اس عنوان کی طرف کہ یہ اس پر مدنی مذاکرہ ہو اور اس طرح کی معلومات اسلامی بھائیوں تک فراہم کی جائے, اس پر آپ کی توجہ جو مبذول ہوئی اس کے کیا کچھ اسباب ہیں؟
ہر کام کے پیچھے کوئی نہ کوئی سبب تو ہوتا ہے. اللہ تبارک و تعالی ہمیں اصلاح امت کا درد عطا فرما دے تو سبب نہیں اسباب ہے. تو جہاں اصلاح امت کے بہت سارے کام کرنے کو جی چاہتا ہے تو ایک شعبہ ظاہر یہ بھی ہے. اللہ تبارک و تعالی جس سے کام لے لے, اور اس طرف میری توجہ جو ہے یہ آج سے نہیں, دعوت اسلامی کام شروع کرنے سے پہلے سے میں ان چیزوں کو کسی حد تک سمجھتا رہا ہوں, پوچھ پوچھ کر, دیکھ دیکھ کر, پھر بے حسیاں دیکھ دیکھ کر لوگوں کی. کیونکہ ہمیں دیکھا یہ گیا کہ صرف کھانا آتا ہے, کیا کھا رہے ہیں اس پر غور فرمانا نہیں آتا. تو اس کو یوں سمجھیے کہ گو شیخ جی کو وعظ فرمانا نہیں آتا، ہو مرغ سالم تو کبھی ٹھکرانا نہیں آتا. تو ہم لوگوں کو کھانا آتا ہے، ٹھکرانا نہیں آتا. حلال حرام، جائز ناجائز، اس کی کچھ سمجھ آتی نہیں. اور بعض ایسے شعبے ہیں اسی معاملات کے کہ جن میں گناہ ہے، ناجائز ہے، حرام ہے، ان مہلکات کے، کہ جن کی طرف سچی بات ہے کہ اہم ذمہ داران کی بھی توجہ نہیں ہوتی. جو ہمارے مذہبی ذمہ داران ہوتے ان کی بھی توجہ ہوتی نہیں ہے. بڑا عجیب و غریب نفسا نفسی کا دور ہے. اب مثال کے طور پر وہی علم نیت جیسے آپ کو بتایا گیا، ابھی ایک دور تھا قوت القلوب میں کہ اس دور میں باقاعدہ علم نیت سیکھا جاتا تھا. یہ بھی ایک شعبہ ہے علم نیت. آج اس کا نہ مشرق میں کہیں عطا پتا ہے، نہ مغرب میں، نہ شمال میں، نہ جنوب میں. یہی پتا نہیں کہ علم نیت کیا ہوتا ہے. آج روئے زمین پر علماء نیت موجود تو ہوں گے، ان کو ہم مفقود نہیں کہتے، لیکن ہیں تو کہاں ہیں. یعنی با نام علم نیت، با نام عالم نیت. عالم شریعت تو بہت ہیں، حالانکہ نیت شریعت سے جدا نہیں ہے. پیر طریقت بھی بہت ہیں، لیکن عالم نیت کی زیارت میں نے ابھی تک نہیں کی کہ وہ کہاں ہوتے ہیں، کہاں پائے جاتے ہیں، جس علم کا تذکرہ علماء کر چکے ہیں. اور یہ ایسا اہم علم ہے علم نیت کہ اس کے بغیر کوئی عمل درست ہوتا ہی نہیں ہے. اسی نیت پر ثواب اور عذاب کا دار و مدار ہے. اور نیت کچھ نہ ہو تو نہ ثواب نہ گناہ. بعض صورتوں میں تو اس کی صورت ہے، جیسے کہ یہی کہ نماز اللہ کی رضا کے لیے ثواب کے لیے پڑھی تو ثواب ملے گا، اور اگر دکھانے کے لیے پڑھی ورنہ پڑھتا ہی نہیں، وہی حرکات ہیں، وہی سکنات ہیں، لیکن اب گناہ ملے گا. علی حد القیاس، اس پر قیاس ہر عمل کو آپ کر سکتے ہیں. تو جو عبادات مقصودہ ہیں وہ بغیر نیت کے ہوتی ہی نہیں. نماز ہے، روزہ ہے، زکوٰۃ ہے، حج ہے، میں نیت ضروری ہے. ویسے رقم اٹھا کر دے دی اور زکوٰۃ کی نیت نہیں ہے، اور اس کے پاس سے وہ رقم ہلاک ہو چکی جس کو دی تھی، اب نیت کا محل بھی فوت ہو گیا. نیت کی نہیں تو زکوٰۃ تو ادا نہیں ہوگی، ثواب ہی نہیں ملے گا، نہ فرض ادا ہوگا زکوٰۃ کا. رقم گئی آپ کی، دریا میں بہ گئی. دریا میں بہ جاتی تب بھی ثواب ملتا صدمے کا کہ صاحب آپ کی عمل رقم اس طرح ضائع ہوئی. یہ رقم ہماری حماقت سے ضائع ہوئی کہ ہم کو نیت کا پتہ ہی نہیں تھا، نیت کی ہی نہیں ہم، تو گئی ہو تو گناہ بھی نہیں ملے گا، مگر فرض ذمے باقی رہے گا. اور اگر کسی اور فاسد نیت کے ساتھ دی ہوگی تو گناہ بھی ملے گا. تو اسی طرح یہ کھانے کے معاملے میں نے دیکھا، گوشت کے معاملے میں دیکھا، اور بہت ساری چیزوں میں نے دیکھا کہ پتہ نہ عوام کو ہے، خواص کو ہم نہیں کہہ سکتے، لیکن بہرحال میرا واسطہ پڑا تو اکثریت کو میں نے دیکھا کہ اس کی طرف توجہ نہیں ہے، معلومات نہیں، بس وہ کھا لینا ہے. ایک تو کھانے پینے کے جو باطنی آداب ہیں وہ تو اپنے سمجھے، وہ تو ان پر عمل کرنے والے مزاروں میں چلے گئے یا کہیں غاروں میں چھپے ہوئے ہوں گے. اب تو شبہات سے بچنے کا دور جا چکا. اللہ تعالیٰ فرماتے کہ جو حرام سامنے نظر آ رہا ہے، کھلا حرام، اس سے بچ جائے تو بڑی بات ہے. شبہات سے بچنا اب اس دور میں ایسا لگتا ہے ممکن نہ رہا، لیکن حرام سے بچنے کا ذہن بھی تقریباً اب جاتا رہا، بہت کم رہ گیا. اب ایسے لوگ اگرچہ ہیں جاننے والے تو وہ یا تو عوام کو بتاتے نہیں ہیں، یا بتا نہیں پاتے، یا کوئی اور مسئلے تھے. عوام الناس کو ان چیزوں کی کچھ پتہ نہیں. عوام کی معلومات دینی کا حال یہ ہے کہ میں نے یہ پوچھ کر دیکھا ہے کہ رمضان المبارک کے روزے کون سے عیسائی مہینے میں فرض ہوتے ہیں, تو ایسے مسلمان دیکھے جن کو پتہ نہیں ہوتا کہ رمضان المبارک کے روزے کون سے اسلامی مہینے میں فرض ہوتے ہیں, عید کون سے عیسائی مہینے کی کون سی تاریخ کو آتی ہے, میٹھی عید, بقری عید, اس طرح کے سوالات کے جواب بھی نہ دینے والے میں نے داڑیوں والے مسلمان دیکھے, اماموں والے مسلمان دیکھے جن کو یہ پتہ نہیں ہوتا. تو یہ حالت ہے معلومات کی. حرام اجزاء کے بارے میں بھی میں نے اہل علم حضرات کو بعض اوقات وہ دکھا کر پوچھا کہ یہ کیا اور اس کا حکم کیا ہے. مجھے پتا ہوتا ہے کہ حرام ہے, لیکن جب اپنے ایسی ترکیب ہوتی ہے کہ پوچھنے میں حرج نہیں ہوتا, بعض اوقات نہیں بتا پاتے. تو اب جب پتا نہیں ہے تو کھانا بالکل, یعنی کہ اس کا ممکن ہے وہ کھا جاتے ہوں گے لا علمی کی وجہ سے. تو یہ ایسی صورتیں ہیں کہ ان کا جاننا تو واجب لگتا ہے کہ جن چیزوں کا کھانا مکروہ تحریمی ہے وہ جب تک پتہ نہیں ہوئے تو وہ تو اس میں مبتلا ہو جائے گا. جن چیزوں کا کھانا حرام ہے اور وہ کھاتا بھی ہے ایسی چیزیں جن میں ان کا یہ پائی جاتی ہیں, تو ان کا سیکھنا فرض ہونا چاہیے. مثلا جو گوشت کھاتا ہے تو اس کو یہ ضروری ہے کہ پتہ ہونا چاہیے کہ اس میں کیا کھایا جائے اور کیا نہ کھایا جائے. پتہ ہی نہیں ہوگا تو پھر تو سب کچھ کھا جائے گا. جیسے جو نماز جس پر فرض ہوئی اس کے لیے یہ فرض ہے کہ وہ نماز کے ضروری احکام سیکھے, اس کے مفسدات سیکھے, ورنہ تو نماز فاسد کر دے گا. اسی طرح روزہ, اسی طرح زکوٰۃ جس پر فرض ہے, جس پر جو عمل جو کرنے والا ہے, کارو تجارت کرنا چاہتا ہے تو تجارت کے وہی ضروری احکام اس کو چاہیے کہ جانتا ہو, ورنہ وہ حرام روزی میں پڑے گا, خبیث روزی میں پڑے گا. نکاح کرنا چاہتا ہے تو اس پر فرض ہے کہ وہ نکاح کے احکام بھی سیکھے, طلاق کے سیکھے, طلاق کے کنائے بھی سیکھنے ہوں گے اس کو, ورنہ وہ طلاق دے بیٹھے گا, اس کو پتہ نہیں ہوا. اور آج ایسے معاشرے میں آپ کو بے شمار لوگ ملیں گے, ہم کو ملتے نا, کہ برسوں ہو گئے ہم نے یوں 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 کیا تھا, وہ تین طلاق ہو چکی ہوتی ہے اور بعد میں بچے بھی پیدا ہوئے ہوتے, کہ اب ہم کیا کریں, مسئلہ تو ہم کو اب پتہ چلا. تو یہ مسئلہ پہلے سے پتہ ہونا چاہیے تھا. ہر بات میں جہالت عذر نہیں ہوتی. تو بہت دوری ہے پیسہ کمانا آتا ہے, حرام حلال کی تمیز کیے بغیر کھانا آتا ہے, رقم جمع کروانا آتا ہے, بینک بیلنس بڑھانا آتا ہے, عمارتیں تعمیر کروانا آتا ہے, جو کرائے پہ چلانا آتا ہے, اس کی ایک سے ایک ٹیکٹ اور طور طریقے معلوم ہے. نہیں معلوم تو آخرت بنانا, افسوس کے ہماری اکثریت کو نہیں آتا کہ آخرت کس طرح بنتی ہے. تو بہرحال یہ کہ میرا جذبہ ہے کہ ہم سب نیک ہو جائیں. میں کہتا ہوں کہ اگر بہت بڑا علامہ فہامہ اور مفتی زمانہ بن گیا اور اصلاح امت کا درد اس نے نہیں پایا تو اس میں بس بہت کمی ہے. اس میں اللہ تبارک و تعالی ہمیں علم کے ساتھ ساتھ عمل اور اصلاح امت کا درد عطا فرما دے, کیونکہ اگر ہم لوگ اصلاح امت کے درد سے محروم ہو گئے تو اس امت کو سنبھالے گا کون؟ اتنی باطل قوتیں پنجے گاڑے ہوئے اس امت کی تباہی کے لیے کہ المان ملحفیظ. اللہ تعالی امت کی کشتی کو پار لگا دے. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصل اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اچھا تو اب جب بکری ذبح کی جائے گی, یہ نیاز کا بکرا ہے, عبرت کی نظر سے ہو سکے تو اشکبار آنکھوں سے اپنی موت کو یاد کرتے اس کو دیکھیں, نیت یہ کریں کہ میں اس سے عبرت حاصل کروں گا, اپنی موت کو یاد کروں گا, اس جانور پر رشک کروں گا کہ یہ کسی مسلمان کے ہاتھ میں آیا اور شرعی ذبح کے ذریعے مسلمانوں کی غذا بننے والا ہے، ورنہ اگر کسی کافر کے ہاتھ میں آتا کافر تو اس کو ڈنڈا مار کے ہلاک کرتے ہیں، سر پہ گولی مار کے ہلاک کرتے ہیں، مشین کے آگے گردن ڈال کر جھٹکے سے اس کو گردن اڑا دیتے ہیں۔ ان کے مختلف ذبح کے طریقے ہیں، ذبح شرعی نہیں ہوتا ان کا، بس ان کو مار کر اس کا گوشت حاصل کرتے ہیں۔ بلکہ ایسے ظالم بھی پائے جاتے ہوں تو کیا عجب کہ زندہ جانور کے ٹکڑے کاٹ لیں۔ حدیثوں میں اس کی ممانعت آئی ہے تو اس کا مطلب ایسا ہوتا ہوگا، ہو سکتا ہے کہ زندہ جانور کا ٹکڑا نکال لیتے ہوں پھر اس کو چھوڑ دیتے ہوں تاکہ تازہ رہی ہے، بعد میں پھر دوسرا پیس نکالتے ہوں دوسرے دن وہ تڑپتا رہتا ہوں، کوئی بعید نہیں ہے۔ اس لیے کہ اب تو اسلامی ممالک میں بھی ایسے عجیب عجیب طریقے ہیں۔ ایک ملک ہے، نام نہیں لیتا، وہاں قربانی کی گائے کاٹنے کا طریقہ، ایسے ملکوں میں مذبح بنے ہوئے ہوتے ہیں، ذبح خانے، سلوٹر ہاؤس، روڈوں پہ جس طرح ہمارے یہاں پاک و ہند میں کاٹتے ہیں اس طرح اجازت نہیں ہوتی۔ تو ذبح خانے پر جیسے گائے لے گی تو لائن میں اب لگا دی گئی، باری آئے گی تو وہ اس کو کرین سے اس کی ٹانگ کھینچ کر اس کو دھکیلتے ہیں۔ ٹانگ کھینچنے کا انداز جو ہے نا وہ اس طرح ہوتا ہے، وہ کرین اس کی ٹانگ کو اس طرح کھینچتی ہے کہ چٹکنے کی آواز آتی ہے نا، اس کی ٹانگ پہلے ٹوٹتی ہے۔ یہ اسلامی ملک کا بتا رہا ہوں میں طریقہ، ٹانگ اس کی پہلے ٹوٹتی ہے، اب وہ گھسٹ کر کسی طرح وہ آگے بڑھتی ہے، وہاں چھری لے کر قصاب ہوتا ہے، وہ مشین کے ذریعے اس کی ترکیب سے پھر اس کی گردن یوں کر کے کھڑے کھڑے اس کو چھری چلاتا ہے، پھر آگے اس کو دھکا مارا مشین کے ذریعے وہ آگے پہنچتی ہے، اور اس طرح ترکیب بنتی ہے طرح طرح کے ذریعے۔ خیر اس طرح اگر اس نے اللہ کا نام لے کر ذبح کیا تو وہ جانور حلال تو ہو جائے گا، لیکن طریقہ یہ غیر ضروری تکلیف ہے نا، اس کی پہلے سے ٹانگ بیچاری کی ٹوٹ جائے، اس طرح کرینٹ سے اس کو کھینچنا، معاذ اللہ ثم معاذ اللہ۔ یہ بھی نیت کیجئے کہ میں ذبح کرنے کا صحیح طریقہ سیکھوں گا، کیونکہ انشاءاللہ کوشش کی جائے گی کہ اس کو سنت کے مطابق لٹایا جائے، اور جتنا کوشش ہی کر سکتے ہیں کہ وہ اس کو سہل طریقے پر ذبح کے ذبح اور سہل طریقے پر، بظاہر دونوں باتیں متضاد ہیں لیکن سہل طریقہ یوں کہ اس کو کم سے کم تکلیف ہو۔ اب جو ذبح کرنے کا طریقہ جیسے بکری کو ذبح اس طرح کرتے ہیں، بعض اوقات تو چھری کند ہوتی ہے، رسی کاٹنے کی اس میں صلاحیت نہیں ہوتی تو وہ بیچارے کے گلے پر گھسے جاتے ہیں۔ تو طریقہ یہ کہ اگر اس کی کھال سخت ہو نا، بکری کی گائے کی، تو اس پر پہلے اس حصے کو جہاں چھری پھیرنی ہے اس کو تھوڑا پانی ڈال دیا جائے تو وہ جگہ نرم ہو جائے گی۔ جب نرم ہو جائے گی تو اب چھری ہو تیز ہو، افضل یہی ہے کہ تیز چھری ہو، اور تیز چھری سے جلدی اس کو ذبح کیا جائے، اگر دیر تک رگڑتے رہیں گے تکلیف بیچاری کی ہوتی رہے گی۔ تو اتنی تیز چھری ہو اور ذبح کرنے والا ماہر ہو تو وہ فوری طور پہ اس کو ذبح کر دے گا۔ اور اس کی رگیں جو ہیں جو کٹنی ہے اس کو بھی سن لیجئے، اس کی چار رگیں کٹنی ہیں، ایک تو ہے حلقوم سانس کی نلی، ایک یہاں گلے کے پاس اسپرنگ جیسی ہڈی کی گلی ہوتی ہے، نرم ہڈی کی وہ نلی ہوتی ہے، نل کی پائپ، تو اس کو بولتے ہیں حلقوم۔ اس کے اوپر ایک آپ نے اگر دیکھا ہو کبھی پھیپھڑا دیکھا ہو تو اس پہ چپکی ہوئی ہوتی ہے لال نلی، نل کی لال، یہ لال نل کی، یہ اس کو یہ غذا کی نالی ہوتی ہے، اس کو میری کہتے ہیں۔ اور اس کے اگل بغل میں دو خون کی بڑی بڑی رگیں ہوتی ہیں، اس کو بولتے ہیں فدجین۔ تو ایک تو ہوتی ہے حلقوم جس کا بھی میں نے آپ کو بتایا کہ وہ سانس کی نلی ہوتی ہے پائپ جیسی، اور اسپرنگ نما ہوتی ہے، اسپرنگ سمجھانے کے لیے آپ کو کہ یوں اس میں یوں گول گول دائرے ہوتے ہیں جو پھیپھڑے کے ساتھ मिली हुई होती है और इसमें सांस की आमद और रफ्त होती है। दूसरी होती है मरी, यानी वो जिससे खुराक और गिजा जो है पानी ये वगैरह इसकी आमद और रफ्त होती है, और रफ्त भी होती है, आमद भी होती है, रफ्त भी होती है, उल्टी कहे वगैरह उसी से निकलती है, वैसे वो गिजा की नाली कहलाती है। और दो रगे इसके अगल बगल में होती हैं खून की, इसमें खून की रवानी होती है, इसको बोलते हैं वदा जैन। तो इन चार रगों में से तीन रगों का कट जाना काफी है, यानी इस सूरत में भी जानवर हलाल हो जाएगा। कि अक्सर के लिए वही हुक्म है जो कुल के लिए, यानी कि अक्सर रगें कटने का है इसमें, कि अक्सर कट जाए तो तीन अगर कट गई तो ये अक्सर हो गई, और अगर चारों में से हर एक का अक्सर हिस्सा कट जाएगा, मसलन चारों में से पौनी पौनी रग कट गई, पौन पौन, तो अब भी जानवर हलाल हो जाएगा। और अगर आधी आधी हर रग कटी और आधी बाकी है तो हलाल नहीं। तो ये पूरा हुलकुम जो है, इसका हल्क जो पूरा है, ये जबह का मकाम है, यानी कोई मखसूस जगह शर्त नहीं है कि भाई यहां से कटे तो ही हलाल है, पूरे में जहां भी काटा हलाल है। जैसे ऊंट है, इसकी गर्दन बहुत लंबी होती है, तो कहीं से अगर बीच में से भी जबह कर दिया तो हलाल तो हो जाएगा, अलबत्ता अफजल ये है कि उसको नहर किया जाए, खड़े खड़े उसको नहर करने का तरीका, बायां पांव बांध देते हैं उसको और खड़े खड़े इसके सीने के ऊपरी हिस्से पर मखसूस जगह पर, जहां से ये चारों या इनका अक्सर हिस्सा कट जाए, इस तरह इन्हें छुरी भोंक कर, नोकदार छुरी भोंक कर इसके रगे काट के निकाल ले। अब जबा करने की जरूरत नहीं है, वो खून का एकदम यानी कि वो फव्वारा उबलता और ऊंट देखते देखते गिर जाता। फिर ये बाद लोग इसको तीन जगह से जबा करते हैं, ये नहीं ठीक, ये बिला वजह एक बेजुबान जानवर को तकलीफ देना है, इसकी बिल्कुल इजाजत नहीं है, बस वही काफी है, सुराख कर दिया, अपने खून निकल गया उसका, ये नहर कहलाता है। तो बहरहाल ये कि पूरा हुलकुम जो है ये जबह की जगह है, जानवर को जिस जगह से भी जबह किया हलाल हो जाएगा। और जो जबह के वक्त खून निकला ये नजासत गलीजा है, ये बिल्कुल अपने कपड़ों पर नहीं आना चाहिए, बल्कि ये अब खून आलूद हाथ या छुरी बाल्टी में डाल दी, पानी खून आलूद हो गया, ये नापाक हो गया, ठहरे पानी में अगर आपने हाथ धो लिए, होता यही है कुर्बानी के दिनों में खासकर, बहुत सारे मतलब ऐसे मसाइल हैं जिनका साथ साथ में लोग खून करते चले जाते हैं, तो बाल्टी को सारा नापाक कर दिया, बिला हाजत ऐसा करना ये मसला अपनी जगह पर। अच्छा, फिर ये कि बाल्टी में हाथ डालने से हाथ पाक नहीं होंगे, तो पूरी बाल्टी नापाक होगी तो उससे हाथ निकले तो पाक कैसे रहेंगे, बाल्टी का सारा पानी नापाक, अपने हाथ वही नापाक के नापाक रहे, बस जाहिर नजर आने वाला खून हो सकता है धुल जाए लेकिन हाथ पाक नहीं है आपके। अब दूसरा जानवर काटने के लिए आपने लिटाया, अब उसी से उसकी गर्दन को आपने तर किया नरम करने के लिए, तो ये भी जायज नहीं होगा, इसलिए कि अभी तक उसकी गर्दन तो पाक है ना वो जगह, तो किसी पाक चीज को बगैर जरूरत शरई नापाक करना ये अदालत ने हराम लिखा है। तो अब इसको जब भी गर्दन तर की जाएगी उन्हें पाक पानी लाना पड़ेगा, नापाक हाथ डालकर अगर आपने कटोरे से भी पानी लिया तो कटोरे का पानी नापाक हो जाएगा। अब ये बारीकियां जो हैं, ये गोश्त फरोश से फी जमाना तवक्को कम है इसकी कि वो इसका लिहाज करे, तो शायद करोड़ों में भी करता हो, लाखों में भी शायद नहीं, ये मालूम आता नहीं सर, हम लोगों की इसकी तरफ तवज्जो बिल्कुल नहीं। इसमें और बहुत सारे मसाइल किए जाते हैं कि जिसका शरण बहुत, अब जैसे कि लोगों की दीवारों के पास जानवर बांध दिए जाते हैं, उनकी दीवारें आलूद कर दी जाती हैं, खूनम खून कर दी जाती हैं, पता ही नहीं है। पिछली बार यहाँ जो जानवर कटे थे तो मेरी नजर पड़ गई कि वो पड़ोसी की दीवार खूनालू छींटे उड़े हुए थे, तो फिर मैंने अपने बेटे से तरकीब बनाई, मैंने बेटे इसके मालिक को तलाश करो, इसके मालिक मकान का पड़ोसी है जो, उससे तरकीब बनाओ, वो अगर बोलता है कि इसको हमको रंग करवा दो तो अपने को रंग करवा कर देना पड़ेगा, और अगर माफ कर देता है तो उसकी मेहरबानी। अल्हम्दुलिल्लाह वो बेटे ने हाजी उबैद अजान तरकीब बना ली मकान वालों से। तो ये आपको समझाने के लिए अर्ज की मैंने कि ये भी करना पड़ेगा अगर ऐसा हो गया तो, मगर ये नहीं कि कसदन किसी की दीवार खराब कर दी, गुनाह कर डाला और आप बोलो कि मैं माफी मांग लूंगा, तो नहीं, ये तो बिल्कुल बेखबरी में ऐसा हुआ और वो मेरी नजर पड़ गई। मैंने कहा ये क्या हुआ, तो हमने यहाँ जो काम किया गाय बकरे जबा करने का और जो बांधा बूंदा, तो ये तो हमने एक पड़ोसी की दीवार को इतना नुकसान पहुंचाया। ये सब हमारे सीखने और तरबियत के निकात है मदनी पूर्व, चाहे कुर्बानी का जानवर हो या वैसे ही जबह करना हो। मेरे आका आला हजरत इमाम अहले सुन्नत मौलाना शाह इमाम अहमद रजा खान अलैह रहमतुर्रहमान फतावा रजविया जिल्द 20 सफहा 216 ता 217 पर फरमाते हैं, सुन्नत ये चली आ रही है कि जबह करने वाला और जानवर दोनों किबला रूह हो, किबला रूह हो जाइए, किबला जिस तरफ मैं खड़ा हूं ना, ये किबले की समझ है। हमारे इलाके यानी पाको हिंद में किबला मगरिब में है यानी वेस्ट में, इसलिए सरे जबी खा यानी जानवर का सर जनूब की तरफ होना चाहिए ताकि जानवर बाएं यानी उल्टे लेफ्ट पहलू लेटा हो और उसकी पीठ मशरिक यानी ईस्ट की तरफ हो, ताकि उसका यानी जानवर का मुंह किबले की तरफ हो जाए और दबहा करने वाला अपना दाया यानी सीधा पांव जानवर की गर्दन की दाई यानी सीधी तरफ के साथ वाले हिस्से पर रखे और जबहा करे और खुद अपना या जानवर का मुंह किबले की तरफ करना तर्क किया तो मकरूह है, जानवर हराम नहीं हो जाएगा मगर ये मकरूह हो जाएगा, मकरूह ऐसा फेल ये सुन्नत का तर्क होगा। जानवर को तेज छुरी से जबह किया जाए, इसकी जो चार रगे हैं जैसे कि एक हलकुम सांस की नली, मरी यानी गिजा की नली और वादा जैन यानी दो खून की रगे जो इसके अगल बगल में होती हैं, इनका अक्सर हिस्सा या तो तीन कट जाए या चारों का अक्सर यानी समझो पौन पौन हिस्सा कट जाए और तेज छुरी से काटे, कटने के बाद इस पर हाथ ना लगाए, आप अपने जख्म पर हाथ लगाएंगे तो आपको तकलीफ होगी या नहीं, तो इसी का जानवर पर भी कयास फरमाए कि उसको भी तकलीफ होगी। अब छुरी भी इसको टच ना करे, छुरी अब दूर कर ले, बाज लोग बकरी काटते हैं तो इस तरह छुरी उसकी गर्दन के जोड़ तक ले जाते हैं, ये बिला वजह की जानवरों की तकलीफ है, और बल्कि सिर्फ जोड़ तक नहीं उसकी गर्दन को चटखा देते हैं माज अल्लाह, तो इससे जानवर को शदीद तकलीफ होती होगी यकीनन, एक तो जबा की तकलीफ तो है, तो शरीयत की राह दायरे में रहकर जो हम इसको जबा कर रहे हैं वो तकलीफ अपनी जगह पर है और ये मुसलमान के लिए नेमत है कि अल्लाह ने इस नेमत को हमें दिया, कोई ये ना समझे कि काटना माज अल्लाह जुल्म है, तो ये सारे गोश्त जो लज्जत ले लेकर खाते हैं मछलियां खाते हैं, अगर नऊज़ु बिल्लाह ये सारा जुल्म है तो फिर बीमारी का इलाज भी ना करें कि करोड़ों अरबों आपके जरासीम जो है वो आपके दवा खाने से मर जाते हैं जब जाकर आपको शिफा होती है, दूध में पानी में हर चीज में करोड़ों जरासीम होते हैं, तो ये सब आप उबालते क्यों हैं, दूध को पीते क्यों हैं, पेट में जाएंगे तो वो कहाँ जिंदा रहेंगे, पेट में जरूरी नहीं है, तो इस तरह नऊज़ु बिल्लाह ये फलसफा के जानवर को जुल्म हो रहा है, जुल्म नहीं है ये करम है कि अल्लाह ताला ने हमारे लिए ये सारी चीजें जो हलाल की हैं। अब जानवर को इंशाल्लाह सुन्नत के मुताबिक लिटाने की कोशिश की जाएगी इंशाल्लाह अज़्ज़ा वजल, इसके पेट पर घुटना नहीं रखना चाहिए, पेट पर घुटना रखने से बाद उसके उसकी रग जो है मिरी
उसमें से गिजा निकल जाती है, इससे जानवर को शदीद तकलीफ होती होगी, मजीद तकलीफ होती होगी।
अच्छा, और टिबला
टिबला इस तरफ अभी जो लिखा है यहाँ इस तरफ पर, इसको मिटाने के बाद बगैर जरूरत घसीटा ना जाए और पथरीली जमीन पर ना इसको गिराया जाए जानवर को, तो बेवजह की उसके तकलीफ होती है। ये खून वाला हाथ इसके टब में नहीं डालना, दूसरा इसका है भाई मग्गे से ही हाथ से पानी डाल दे जरूरत है।
सलमान द्वारा तार
इसकी मजे ना, इसकी गर्दन पर आप थोड़ा थोड़ा पानी डाल दीजिए, अभी तो बयान किया उसका थोड़ा सा हाथ, सर हाथ का भी तो पाक
है,
गीली हो जाएगी तो गर्दन की खाल नरम हो जाती है के अल्लाह का नाम जिक्र करें, यानी बिस्मिल्लाह अल्लाह ऊपर कह लें।
ऊंची आवाज से,
ऊंची आवाज से शर्त तो नहीं है, इतनी आवाज काफी है कि खुद अपने कानों से सुन ले। चुरी फेर लीजिए, पढ़िए
बिस्मिल्लाह अल्लाह अकबर अल्लाह।
अरे घटिया, अरे बस इतने उड़े पापा जो देख रहे हैं वो दूर दूर हट जाया करें, क्योंकि बादों का जानवर वक्ती तौर पर बेहोश हो जाता है, फिर बाद में उछल कूद शुरू करता है तो कपड़े नापाक हो सकते हैं।
जाकनी की तकनी से ज़बहा से है बढ़कर काश, मुर्ग बन के तैबा में ज़बहा हो गया होता, मुर्ग बन के तैबा में ज़बहा हो गया होता, काश के मैं दुनिया में पैदा ना हुआ होता, कब्रो हश्र का सब गम खत्म हो गया होता, कब्रो हश्र का सब गम खत्म हो गया होता, काश के मैं दुनिया में पैदा ना हुआ होता।
आह सलब ईमान का, खौफ खाए जाता है, आह मुझको नाज न होता, काश मेरी माने मुझको नाज न होता।
ये जो नजर आ रहा है ये हुलकूम है, ये थोड़ा सा हिस्सा कटकर इसका सर में रह गया तो इसके ऊपर वो इसके ऐन ऊपर एक लाल रंग की नलकी होती है, वो गोश्त की होती है, गोश्त नुमा होती है नर्म, ये गिजा की नाली होती है।
تو یہ حلقوم اس کا کھانا جائز ہے اور یہ غذا کی نلکی جو اس کا کھانا بھی جائز ہے, لیکن اس کے اندر میں غذا کے ذرات ہوتے ہیں. اب غذا کے ذرات اگر اس نے جیسے کھانا اس نے چارہ کھایا تو یہ کھانے والے جو ذرات ابھی جو نیچے نہیں پہنچے معدے میں وہ تو پاک ہوتے ہیں, لیکن بعض اوقات یہ جانور جو ہی جگالی کرتے ہیں تو یہ اندر سے معدے سے آتا ہے اور منہ سے آپ نے دیکھا ہوگا جھاگ نکلتا ہے, تو یہ جگالی کے ذریعے جھاگ نکلتا ہے یہ ناپاک ہوتا ہے, پیشاب کی طرح ہے مطلب نجاست غلیظہ ہوتا ہے کیونکہ وہ معدے سے آیا ہوتا ہے. تو اس لیے یہ نلکی یا بازو کا ذبح کرتے ہوئے پیٹ پر اگر کسی نے دباؤ دے ڈالا ذبح کرنے والے نے تو وہ پیٹ کی یعنی معدے کی غذا جو ہے اسی نالی کے ذریعے نکلتی ہے. آپ نے دیکھا ہوگا قربانی کے دنوں میں کہ وہ خون کے ساتھ چارہ بھی نکل رہا ہوتا ہے, تو وہ غالباً نا تجربہ کار کاٹنے والا ہوگا تو پیٹ کو دبا دے گا گھٹنے سے تو اس کے زور لگانے سے وہ شاید نکلتا ہے, اور یہ بے وجہ کی جانور کو تکلیف سمجھ میں آتی ہے تو اس لیے پیٹ پر نہیں ڈالنا چاہیے, بلکہ سنت بھی یہی ہے کہ گردن کے پاس اس جگہ سمجھو پاؤں رکھے تاکہ پیٹ نہ دبنے پائے, سیدھے پاؤں کا گھٹنا رکھتے ہیں اس پر. تو یہ اور اس کے ارد گرد یہ دو جو ہے نا یہ خون کی نالیاں ہوتی ہیں, نظر نہیں آئیں گی خون میں چھپی ہوئی ہیں. تو بس یہاں تک کٹ گیا, یہ بہت ہے. اندر تک زیادہ کاٹنا کہ وہ گردن کا جوڑ نظر آ جائے جس کو موہرا بولتے ہیں, یہ بلا وجہ کی جانور کو تکلیف ہے. چٹخانا یہ بھی جیتے جی اس کا چٹخانا کے بھی روح نکلی نہیں اس کی, تو یہ بھی اس کی بھی وجہ کی تکلیف ہے, اس کی حاجت نہیں ہے. یہ جانور ویسے اگر اس کو دبا کر کے ہم نے چھوڑ دیا ٹھنڈا تو ہو ہی گیا, پھر بھی یہ سمجھتے ہیں کہ وہ جلدی ٹھنڈا ہوگا, تو اگر دو چار منٹ بچ بھی جاتے ہیں لیکن یہ جانور کی تکلیف زیادہ سخت ہے. مرنے کے بعد یہ جانور اگر کاٹنے والے کو ڈرنا چاہیے کہ مجھ پر چھوڑ دیا گیا کہ لے اپنا بدلہ تو کیا کرے گا.
بکرا عید میں عموماً گوشت فروش کے پاس جانور کاٹنے کی ایک فہرست ہوتی ہے, ایک تو ان کو بھی جلدی ہوتی ہے اور پھر جنہوں نے اپنے جانور کٹوانا ہے انہیں بھی مطلب کہ اس معاملے میں جلدی ہی ہوتی ہے, تو اس میں دونوں کو کیا طریقے کا اختیار کرنا چاہیے؟
گوشت فروش کو پیسوں کا لالچ کم کرنا چاہیے اور لسٹ چھوٹی بنانی چاہیے تاکہ وہ شریعت کے مطابق کام کر سکے, اور بہت سارے معاملات میں لوگ صبر کرتے ہی ہیں, بل جبر کرنا پڑتا ہے صبر. بعض اوقات بیمار ہو گیا تو بل جبر صبر کرے گا, بے صبر آئے تو بھی جائے گا, کینسر والا بھی تو آخر پڑا ہی رہتا نا چپ چاپ. تو اس لیے وہ بلا وجہ جلدی نہ مچائے, اور ذبح جب جانور ہو رہا ہے نا تو اب عام طور پہ ذبح کروانے والے جلدی نہیں مچاتے, وہ نہیں کہتے کہ زندہ زندہ کھال اتارو اس کی, وہ بیچارے کہتے نہیں ہیں. یہ گوشت فروش زیادہ جلدی میں ہوتا ہے, وہ تین دن میں سمجھتا ہے کہ ساری دریا کا پانی میں پی جاؤں, میرا کوئی بھائی ذبح کر کے پیسے نہ کما ڈالے تو میں کماؤں گا بس. یہ اس کا ہرس, اپنی ہرس کی وجہ سے یہ ظالم بن جاتا ہے, ان دنوں زیادہ ہی ظالم بن جاتا ہے بعض اوقات, اور جانوروں پر بڑا ظلم کرتا ہے اور بلا وجہ کی اس کو تکلیف دیتا ہے. گائے کو بھی بیچاری کو ذبح کرنے کے بعد یہاں سے اس کی کھال زندہ زندہ اتار رہے ہیں, تڑپ رہی ہے, یہ اتارتے ہیں اور اندر وہ چھری گھونپ کر اس کے دل کی رگیں کاٹتے ہیں معاذ اللہ, جس سے وہ جانور کو آپ نے دیکھا ہوگا بہت زیادہ وہ اگرچہ بندھا ہوا ہے لیکن اس کا رواں رواں درد سے کانپ رہا ہوتا ہے, لیکن نہ اس کو رحم آ رہا ہے گوشت فروش کو, نہ جس نے کٹوایا اس کو اتنا شعور ہے کہ اس جانور کو بلا وجہ کی تکلیف کا کو دیا جا رہا ہے, اور تماشبین جو ہے وہ بھی بالکل اس وقت پتھر دل بن جاتے ہیں, ان کو بھی احساس نہیں ہوتا کہ چلو وہ ٹھیک ہے روک نہیں سکتے تو وہاں تماشا تو نہ بنائے چلے جائیں, یہ بھی تو ایک صورت ہے نا کہ برائی ہو رہی ہے اس کو روکنے پر قادر نہیں تو دل پر برا جانے, اب دل میں برا جانے اور دیکھتا چلا جائے تو یہ دونوں متضاد باتیں معلوم ہوتی ہیں, تو وہاں سے ہٹ جائے تو ذبح کر کے چھوڑ دے اور وہ خود ہی ٹھنڈا ہو جاتا ہے خون نکل جانے پر.
حضور سنا ہے کہ جس کو ہاتھوں پیروں یا پورے جسم پر بہت زیادہ پسینہ آتا ہو تو جس ٹائم جانور کو ذبح کیا جاتا ہے تو اس ٹائم تازہ تازہ خون پر اگر وہ اپنے ہاتھ رکھ دے اور وہ خون نکلتا ہو اس کے ہاتھوں پر لگتا رہے تو اس طرح کرنے سے پسینے میں کمی آ جاتی ہے, اور اسی طرح یہ بھی سنا ہے کہ اگر کوئی خون میں پہلے आगे जाए फिर वापस आए, इस तरह दो तीन दफा करे तो इससे भी पसीने में कमी आती है, क्या ऐसा करना ऐसा इलाज करना दुरुस्त होगा?
सुना मैंने भी है कि देखा भी है कि गर्मा गर्म खून जब ज़बह करते वक्त निकलता है तो उसमें लोग अपने हाथ धोते हैं, गालिबन पैर भी धोते हैं उस खून में, और ये भी सुना है कि जब वो गर्मा गर्म खून जमीन पर आ गिरता है तो उसमें खून के अंदर नंगा पैर रखकर अपने पैर को खून से आलूद करते हैं, तो तीन बार दाईं तरफ, तीन बार आगे की तरफ, तीन बार पीछे की तरफ, इस तरह ये कोई टोटका करते हैं, तो इस तरह उसके दोनों पैरों के तलवों को ये खून आलूद करते हैं, और इस तरह बदन में, हाथ पैर में या पूरे बदन में अगर बकसरत पसीना आने की बीमारी हो तो उससे इस बीमारी का इलाज करते हैं। ये बहरहाल सुनीदन बातें हैं, अब इसमें गौर करना है, क्योंकि पाक चीज को बिला इजाजत शरई नापाक करना ये आला हजरत ने हराम लिखा है फतह रज़िया शरीफ में। अब इस तरह के इलाज करना ये शरण उस वक्त तक दुरुस्त नहीं होते कि जब तक कोई दूसरा इलाज मौजूद हो, जब इसका और कोई इलाज मौजूद न हो और यही इलाज अब बाकी रह गया जैसे, तो ऐसी सूरत में बतौर इलाज इसकी शरण इजाजत हो जाएगी वरना नहीं। और अभी ये जब अपने हाथ पैर नापाक कर चुका तो इसमें ये एहतियात तो हर मुसलमान समझ सकता है कि ये नजासत गलीजा जबकि, तो इसको बहुत एहतियात से धोकर अपने हाथ पैर पाक करने होंगे, जहां जहां ये खून लगा उसको पाक करना होगा। पाक करने के लिए रिसाला मकतबतुल मदीना ने जारी किया है, उसमें कपड़े का और इस तरह की चीजों के पाक करने के तरीके दिए हुए, वो हासिल कीजिए और उसको पढ़िए। कपड़े पाक करने का तरीका दावत इस्लामी की वेबसाइट पर भी इस रिसाले को पढ़ सकते हैं। वल्लाहु तआला आलम व रसूलु आलम अज्जा व जल्ला व सल्लल्लाहु तआला अलैहि वसल्लम।
बाहर शरीयत में ये लिखा है कि रात को जानवर ज़बह करना मकरूह है, और आप रात के वक्त और इस वक्त के रात इतनी मतलब काफी हो चुकी है और आप रात को जानवर ज़बह करवा रहे हैं, क्या ये सही है?
रात को जानवर ज़बह करना मकरूह है, इसकी तफसील ये कि अंधेरे में ज़बह करना मकरूह है या इतना कम उजाला हो कि जिससे रगें नजर ना आए, यानी कि समझ ना पड़े कि रगें कटी या नहीं कटी बराबर। अगर ज्यादा रोशनी हो और बराबर सब नजर आ रहा हो तो ऐसी सूरत में कराहत नहीं है, वरना भी कराहत है अंधेरे में तो वो तंजीह तहरीम ही नहीं है। तो अब चूंकि हमारे यहां माशाल्लाह काफी इस वक्त उजाला है तो वो कराहत का जो सबब था वो दूर हो गया है, तो इसलिए ऐसी हालत में रात में ज़बह करना मकरूह ना रहा। ये स्प्रिंगदार जो गद्दी नली है ना, ये हलकून कहलाती है, सांस की नली है जो फेफड़े के साथ जुड़ी हुई है, और इसके साथ ये चिपकी हुई लाल जो नलकी है ये गिजा की नली है और इसको मरी कहते हैं, और ये लाल लाल या गुलाबी गुलाबी जो दो हिस्से नजर आ रहे हैं ये सारा फेफड़ा कहलाता है। ये फेफड़े के बीचों बीच जो है ये दिल नजर आ रहा है, दिल में चार खाने होते हैं और इसके अंदर खून होता है, तो दिल के अंदर जो खून है वो नापाक नहीं होता, मगर इस खून का खाना जो है इसकी शरण इजाजत नहीं है, लिहाजा जब भी दिल पकाए चाहे बकरी का हो चाहे मुर्गी का हो इसको अच्छी तरह चीर कर खून जो है निकाल दिया जाए। ये जो हिस्सा जो लटका हुआ नजर आता है ये इसको ये कलेजी है, कलेजी भी बोलते हैं इसको, जिगर भी बोलते हैं, इसको कबीद अरबी में कबीद बोलते हैं और इंग्लिश में लीवर। यह तिल्ली है जिसको अरबी में तिहाल बोलते हैं। ते तिल्ली, फेफड़ा, दिल, कलेजी, ये सब खाना जो है ये जायज है, हलाल है। ये कलेजी के साथ एक थैली लटकी हुई है हरे रंग की, इसको पित्ता बोलते हैं, मिरारा भी बोलते हैं इसको। हाँ, मिरारा भी बोलते हैं और पित्ता भी बोलते हैं, अरबी में मिरारा बोलते हैं। पित्ता खाना हराम है। ये कलेजी के साथ इत्तेफाक से गदूद नजर आ गया, तो ये कलेजी में गदूद भी होता है कलेजी के बाहर, और इसके अलावा गोश्त में जगह ब जगह मुख्तलिफ हिस्सों में गदूद होते हैं, तो ये गदूद का खाना भी ममनू है। इस तरह के कई गदूद होते हैं, वो निकालने होंगे। कोई लंबे होते हैं, लंबे गोल, बाज छोटे होते हैं, बहुत बारीक होते हैं बाज, ये चर्बियों में और मुख्तलिफ जगहों पे गर्दन पे ये होते हैं। ये दो गुर्दे, ये गुर्दे हैं, और गुर्दों का खाना हलाल है, लेकिन मेरे आका सल्लल्लाहु तआला अलैहि वसल्लम को गुर्दे पसंद नहीं थे, तो ये मकरूह तंजीह है इनका खाना। तो मकरूह तंजीह होता है वो हलाल होता है, जायज होता है। ये गुर्दे के ऊपर एक गदूद नजर आ रहा है, ये छोटा सा गदूद है जो चर्बी में छुपा हुआ है, थोड़ा थोड़ा नजर आ रहा है। तो ये गदूद, इसको भी नहीं खाया जाएगा, इसको भी शरीयत में गदूद की इजाजत नहीं। ये भी गदूद नजर आ रहा है, ये गदूद है, ये भी गदूद है। ना गदूद को मैं यूं समझा कि गांठें होती हैं, इसको गिल्टी भी बोलते हैं उर्दू में। तो ये गांठ या गिल्टी जो है, जहां जहां गांठ गोश्त में चर्बियों में नजर आए उसका निकाल देना जरूरी है, कि इसको खाने की शरीयत में इजाजत नहीं है। हलकुम ये खाया जाता है, और ये लाल जो है ये आमतौर पर उर्फ नहीं है खाने का, इसका अगर कोई खाना चाहे तो इसको अच्छी तरह अंदरूनी हिस्सा इसका धो लिया जाए, तो खाने में अर्ज नहीं है, नाजायज नहीं है खाना इसका। तिल्ली और कलेजी के अंदर जो खून निकलता है वो पाक है, मगर उसका खाना जो है वो ममनू है। ये बकरे के गुर्दे जो है ये बिल्कुल इस तरह के गोल छोटे छोटे होते हैं, गाय के गुर्दे जरा चपटे से और इससे बड़े होते हैं, और उनमें कुछ खाने से बने होते हैं। गुर्दों का खाना शरण जायज है, मगर मकरूह तंजीह, बेहतर यह है कि ना खाया जाए। और एहतियात इसी में है कि इसको काट कर इसको धो लिया जाए, क्योंकि इसमें से पानी पहले गुजरता है, फिर वो मसाने में जाता है पेशाब, और फिर जाकर वो बाहर आता है। तो इसको अच्छी तरह इसके टुकड़े बनाकर बाजू का देग में पूरे पूरे गुर्दे डाल दिए जाते हैं, तो बेहतर इन्हें एहतियात इसी में है कि इसको गुर्दों को पूरे पूरे गुर्दे देग में या हंडिया में डाल देते हैं पकाने के लिए। पूरे गुर्दे ना डालिए, बल्कि इनके टुकड़े बनाकर इनको अच्छी तरह धोकर इस्तेमाल कीजिए। इसके साथ थोड़ी सी कलेजी गई है, इसको फेंक देना इसराफ रहेगा, इंशाल्लाह ये टुकड़ी कलेजी की निकाल ली जाएगी और इस्तेमाल कर ली जाएगी। पित्ते का पानी बहुत कड़वा होता है, और पित्ता जो है इसका पानी, इसका वही हुक्म है जो उस जानवर के पेशाब का हुक्म है। तो अब ये बकरी, बकरे का पित्ता है, जिन जानवरों का गोश्त खाया जाता है उनको माकूलुल लहम कहते हैं, माकूलुल लहम। तो जैसे बकरा, गाय, भैंस, ऊंट, तो इन जिन जानवरों का गोश्त खाया जाता है उनका पेशाब जो है वो नजासत खफीफा होता है। तो जिनका पेशाब, पेशाब का जो हुक्म होता है वही उसके पित्ते का होता है, तो पित्ते के अंदर जो पित्त है वो नजासत खफीफा है, तो इसको भी खाने की शरण जो है वो इजाजत नहीं है। मुर्गी का पित्ता बहुत छोटा होता है, वो भी निकाल देना चाहिए। अगर कलेजी में लगकर वो पक गया, फट गया हंडिया में, तो यूं भी आपकी हंडिया जो है वो बेमजा हो जाएगी और गोश्त कड़वा हो जाएगा, कि ये सख्त कड़वा होता है। देखिए ये जो गोल गोल ढेर सा नजर आ रहा है ये ओझड़ी है, اوجھڑی کا کھانا جو ہے یہ مکروہ ہے. اوجھڑی کے دو حصے, ایک تو یہ بڑا حصہ ہے اس کو اوجھڑی بولتے ہیں, اور اس کے ساتھ چھوٹا حصہ اس کو ستپورا بولتے ہیں. ہے اوجھڑی کا ایک حصہ ہے لیکن اس کا نام ہے ستپورا. اس کا بھی کھانے کا اوجھڑی جیسا ہی معاملہ ہے کہ اس میں بھی نجاست بھری رہتی ہے, یہ بھی نہیں کھایا جائے گا, مکروہ ہے. اب یہ آتے نظر آ رہی ہیں, آتوں کا کھانا بھی وہی اوجھڑی کی طرح, یہ بھی مکروہ ہے. بٹ اوجھڑی جو گائے کی ہوتی نا, اس کا چھلکا جب اتار دیتے ہیں تو اب جو گوشت بچ گیا اس کو بٹ بولتے ہیں. اب بٹ کا حکم جو ہے وہ فتح امجدیہ میں تو جب سوال کیا گیا صدر الشریعہ رحمت اللہ تعالی علیہ کو, تو انہوں نے جواب کچھ اس طرح دیا کہ میری نظر سے بٹ کے تعلق سے کوئی جزیہ نظر سے نہیں گزرا, یعنی نہ آپ نے اس کو حلال کہا, نہ حرام, نہ مکروہ, بس اس طرح کا جواب ارشاد فرمایا. البتہ بعض علماء سے زبانی معلوم کیا تو وہ جائز کہتے ہیں. واللہ اعلم بالصواب. کیونکہ وہ نجاست سے جو چھلکا متصل ہوتا ہے وہ اتار دیا جاتا ہے, اور اس کے بعد جو گوشت بچ گیا وہ بٹ کہلاتا ہے.
کیا بچنا چاہیے اس سے پھر؟
ظاہر بچنا ہی چاہیے. اب یہ کہ کوئی کھائے تو اس کو ہم کوئی حکم بھی نہیں لگا سکتے, کہ واضح حکم پتہ نہیں ہے. واللہ تعالی اعلم ورسول اعلم. دیکھیے یہ کلیجی ہے, اس کو جگر بھی بولتے ہیں, عربی میں کبد بولتے ہیں اس کو, انگلش میں لیور بولتے ہیں, کلیجا بھی بولتے ہیں, اس کے کئی نام ہیں. بعض صاحب جگر میں وہ کچھ کنفیوز ہو جاتے ہیں کہ جگر اور کلیجی سمجھتے ہوئے الگ الگ چیز ہے, تو ایک ہی چیز. یہ کلیجی سے ہم نے دودھ نکالا, اس کا کھانا ممنوع ہے. یہ دل جدا کیا ہے, اس سے خون نکلے گا, اس کا خون ناپاک نہیں ہے, مگر اس کا کھانا جو ہے وہ اس کی اجازت نہیں کھانے کی. مگر اب بھی اس کو جب پکانا ہو نا تو اس کے چونکہ چار کھانے ہوتے ہیں, اس کو چیر کر خون سارا جدا کرنا چاہیے. دیکھیں کھانے کٹ گئے نا اس کے, تو اب یہ خون, ہاں یہ دیکھو کتنی صفائی سے کٹے, اب یہ خون جو ہے یہ نمایاں ہو گیا, جو تھوڑا بہت ہے یہ دھلنے سے اب انشاءاللہ بالکل صاف ہو جائے گا. تو اس طرح دل کو کاٹ لیا جائے. مزید چاہے تو بوٹیاں بھی بنا سکتے ہیں. یہ تلی ہے, بکرے کی تلی, دیکھیے گول سی ہے, تکونی معلوم ہو رہی ہے, لیکن گائے کی تلی جو نا وہ لمبی ہوتی ہے, اور بعض اوقات یہ اوجڑی سے چپکی ہوئی بقرعید میں اس کو پھینک بھی دیتے ہیں. تو البتہ یہ حلال ہے, کیونکہ یہ سارے, یہ جو وجود کا اس میں ایک طرح سے کچرا جمع ہوتا ہے. اور تلی کو اور کلیجی کو حدیث پاک میں خون کہا گیا, یہ اور یہ دو خون وہ ہے جو حلال ہے. یہ غذا کی نالی مری جو پھیپھڑے کی نلکی کے ساتھ چپکی ہوئی ہوتی ہے, وہ حلقوم کے ساتھ چپکی ہوئی تھی, کو جدا کر کے آپ کو دکھایا جا رہا ہے. یہ ایک طرح کا گوشت ہے, اس کو کھانا حلال ہے, لیکن وہ اندرونی حصہ اس کا دھو کر صاف کر لیا جائے. یہ پھیپھڑا, پھیپھڑا تو سمجھ میں آ رہا ہے, یہ یوں اٹھا لیجیے اس کو, جب یعنی کہ اوپر سے پھونک ماریں گے نا تو یہ بہت پھول جائے گا اور نمایاں ہو جائے گا. لنگس بولتے ہیں انگلش میں اس کو, ویسے اردو میں پھیپھڑا بولتے ہیں, اور بہت ساری زبان گجراتی میں میمنی میں سب اس کو پھیپھڑا ہی بولتے ہیں, تو گجراتی میں پھیپسا بولتے ہیں. یہ ہے حرام مغز. یہ بھیجے کے ساتھ جڑا ہوا ہوتا ہے, اور پیٹھ کے آخری سرے تک ریڑھ کی ہڈی میں ہوتا ہے, گردن میں بھی ہوتا ہے. تو یہ گردن کی ابتدا سے شروع ہو کر کمر کی انتہا تک یہ ریڑھ کی ہڈی میں ہوتا ہے. ریڑھ کی ہڈی کیا ہوتی ہے یہ بھی مسئلہ ہے. اب یہ بھی پوچھوں گا کس کس کو معلوم ہے, شاید پتا نہ ہوگا. یہ ریڑھ کی ہڈی کے اندر وہ سوراخ سمجھو ہوتا ہے تسبیح کے دانے کی طرح, تو یہ اندر میں یہ حرام مغز ہوتا ہے. اس کا نام ہی حرام مغز ہے, اور اس کے کھانے کی بھی شریعت میں اجازت نہیں. یہ کمر کا گوشت ہے. کمر کا گوشت سرکار صلی اللہ تعالی علیہ وسلم کو پسند تھا, بکری کی کمر کا, بکری, بکرا, دمبا, دمبی سب آ گئے اس میں. کمر کا گوشت, دستی, دست کا گوشت. دیکھیں सीधी तरफ जो टांगे होती है ना जानवर के गर्दन के करीब जो टांगे, इसको हाथ बोलते हैं ना, जानवर के हाथ होते हैं, पिछले पांव होते हैं, तो वो हाथ का गोश्त जो था वो सरकार को पसंद था।
मदीना अमीर अहले सुन्नत की बारगाह में अर्ज है कि अभी कुछ देर पहले आपने 22 अज्जा का जिक्र फरमाया था, तो अगर उन 22 अज्जा के नाम भी जिक्र फरमा दें तो काफी आसानी होगी।
मेरे आका आला हज़रत इमाम अहले सुन्नत अज़ीमुल बरकत अज़ीमुल मर्तबत परवाने शमाई रिसालत मुजद्दीद दीन व मिल्लत मौलाना शाह इमाम अहमद रज़ा खान अलैह रहमतुर रहमान फतावा रज़वीज़ा शरीफ जिल्द 20 सफ़हा 240-241 पर फरमाते हैं, हलाल जानवर के सब अज़ा हलाल है मगर बाज के हराम या ममनू या मकरू है। नंबर एक, रगों का खून, नंबर दो पित्ता जिसको मिरारा भी बोलते हैं, नंबर तीन फुकना यानी मसाला, अगर मसाले में भी आप नहीं समझते तो पेशाब की थैली जो अंदर होती है पेशाब की थैली, नंबर चार पांच अलामाते मादाओ नर, नंबर छह बैजे, इसको कपूरा भी कपूरे भी बोलते हैं, तो खुशिये भी बोलते हैं, फोते भी बोलते हैं, इन सयाइन भी बोलते हैं, सात गुदूद, इसको अरबी में गद्दा बोलते हैं, आठ हराम मग्ज जो रीढ़ की हड्डी में होता है और गर्दन की हड्डी में भी, नौ गर्दन के दो पट्टे के शानों तक खींचे होते हैं, तो गर्दन के दो पट्टे के शानों तक खींचे होते हैं, नंबर दस जिगर यानी कलेजी का खून, जिगर के माना कलेजी का खून नहीं, जिगर के माना कलेजी, तो कलेजी का खून, नंबर ग्यारह तिल्ली का खून, नंबर बारह गोश्त का खून के बाद ज़बहा गोश्त में से निकलता है, तेरह दिल का खून, चौदह पित्त यानी वो जर्द पानी के पित्ते में होता है, तो मुतलकन पित्ते को हराम नहीं लिखा हज़रत ने ममनू मकरूह हराम में, बल्कि पित्त के अंदर जो पानी है वो उसको लिखा, तब चूंकि ये ज़बीहा जो जैसे बकरी बकरा हमने ज़बह किया तो उसका पित्त का जो पित्त है पित्त वही के जो पित्ते के अंदर से पानी निकलता है वो, अच्छा पित्ता भी, हाँ पित्ता आगे आ गया, पित्ता अलग और पित्त अलग, ये दोनों को अलग अलग जिक्र किया, तो पित्ते का खाना भी गोया शरीयत में इजाजत नहीं और पित्त यानी अंदर से जो जर्द पानी निकलता है उसकी भी खाने की इजाजत नहीं। पंद्रह नाक की रुतुबत के भेड़ में अक्सर होती है, भेड़ दुम्बा तो शायद आसानी से समझते होंगे सर, दुम्बे के पीछे वो चक्की होती है और भेड़ के पीछे आमतौर पे जब भेड़ के पीछे चक्की नहीं होती, बगैर चक्की की भेड़ कहलाता है, होता दोनों का तकरीबन एक ही है कि दोनों के ऊन होते हैं खाल में, ऊन वाला जानवर होता है भेड़, तो भेड़ के नाक में वो रींट जो होती है या भेड़ के हो या बकरी के हो या गाय के हो नाक की रींट, ये खाना जो है इसकी भी शरीयत में इजाजत नहीं है। सोलह पाखाने का मकाम, सत्रह ओ झड़ी, अठारह आते, उन्नीस नुतफा, बीस वो नुतफा के खून हो गया 21 وہ کہ گوشت کا لوتڑا ہو گیا، 22 وہ کہ پورا جانور بن گیا اور مردہ نکلا یا بے ذبح مر گیا. سمجھدار گوشت فروش بعض ممنوع چیزیں نکال دیا کرتے، یہ اب اعلی حضرت نے نہیں لکھا، ویسے عرض کیا جا رہا. سمجھدار گوشت فروش جو بعض ممنوع چیزیں نکال دیا کرتے ہیں گوشت سے، مگر بعد میں ان کو بھی معلومات نہیں ہوتی یا بے احتیاطی برتتے ہیں. لہذا آج کل عموماً لا علمی کی وجہ سے جو چیزیں سالن میں پکائی اور کھائی جاتی ہیں، ان میں سے چند کی آپ کو نشاندہی کرا دی گئی اور اس کو باقاعدہ بتا دیا گیا، تو اس کو آپ ذہن نشین کر لیجیے. واللہ تعالی اعلم و رسول اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد توبوا الی اللہ استغفر اللہ صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
یا سیدی یہ ایک شاعر فرمائیے کہ کیا گونگا شخص بکرا وغیرہ ذبح کر سکتا ہے؟
جی ہاں، مسلمان گونگے کا ذبیحہ حلال ہے. واللہ تعالی اعلم و رسول اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
حضور یہ ارشاد فرمائیے کیا عورت بھی ذبح کر سکتی ہے؟
جی ہاں، مرغی ہے، بکری ہے، گائے ہے، اونٹ ہے، نہر کرنا، تو عورت کا ذبیحہ بھی حلال ہے. جس طرح مرد کا حکم ہے وہی عورت کا حکم ہے.
اگر جانور ذبح کیا اور اس کے پیٹ میں سے بچہ نکلا تو اس بچے کا کیا حکم ہوگا؟
قربانی پر کوئی اثر نہیں پڑے گا اس کا. بچہ اگر زندہ نکلا تو اس کو بھی ذبح کر دیا جائے، اگر مردہ نکلا تو اس کو پھینک دیا جائے. گوشت میں کوئی قسم کسی قسم کی کراہیت نہیں ہے. جان بوجھ کر بچے والا جانور البتہ ذبح نہ کیا جائے، یہ مکروہ ہے. اب اگر فقیر نے قربانی کی نیت سے جانور لیا اور اب وہ جانور جو تھا وہ امید سے ہو گیا، حاملہ ہو گئی، تو اب اسی کو ذبح کرنا پڑے گا. فقیر کے لیے مسئلہ یہ کہ قربانی کی نیت سے جو جانور لے گا اسی جانور کی قربانی اس پر واجب ہو جاتی ہے. اب بچہ نکلا زندہ اور بچے کی قربا، بچے کو ایام عزیہ میں ذبح نہیں کیا، قربانی نہیں کی اس کی، اور بچہ پال لیا. اچھا، بچہ اب قربانی کے دن نکل گئے تو اب ذبح نہیں کر سکتے، اب زندہ زندہ اس کو صدقہ کرنا ہوگا، اور اب صدقہ غنی کو نہیں دیں گے بلکہ کسی بھی غریب مسکین کو دے دیا، حقدار کو. بچہ آپ نے پال لیا، زندہ نکل گیا بالفرض، تو آئندہ سال بھی اس کی قربانی نہیں کر سکتے بلکہ اس کو اب زندہ ہی دینا ہوگا کیونکہ اس کا وقت گزر چکا اس کی قربانی کا. پھر جہاں جہاں اسلامی بھائی جو ہمارے علماء بیٹھے، میں کوئی غلطی کروں تو مہربانی کر کے میری اصلاح کرتے چلیے، نہ اس بچے کو بیچنا ہے اپنے، بلکہ مسئلہ یہی ہے کہ وہ زندہ نکلا بچہ تو فوراً اس پر بھی چھری پھیر دی جائے، اس کو ذبح کر دیا جائے اللہ کا نام لے کر، بسم اللہ اللہ اکبر کہہ کر. اگر غنی نے جانور دیا اور وہ اس بچے والا ہے، جیسے گائے بچے والی ہوتی ہے لوگ شور مچاتے ہیں بچے والی گائے ہے بچے والی گائے ہے، تو پھر اس کو ذبح نہیں کرتے، بیچ دیتے ہیں. تو غنی تو بدل سکتا ہے، غنی غنی یعنی وہ جس پر قربانی واجب ہے، صاحب حیثیت جو ہوتے ہیں، تو اس نے وہ بیچ کر اس کو بدل دے بے شک. اچھا، بعض بولتے ہیں بچہ ہے، پھر اب سمجھ نہیں آتی کہ بچہ ہے کہ نہیں، اس کی شناخت کیا ہو، بچہ کیسے اندر سے بولے اور پتہ چلے اپنے کو کہ اندر بچہ ہے. تو اس کی علامت یہ بتاتے ہیں کہ پچھلی ٹانگیں جو ہیں، پچھلی ٹانگوں اور پیٹ کا جو حصہ جو ملتا ہے، سمجھے، پچھلی ٹانگوں اور پچھلی ران کے بالکل سرے پر جو پیٹ کے قریب ہے، تو وہ جو کھال کا جو حصہ ہوتا ہے تھوڑا سا، اس کو اگر ہاتھ لگائیں گے نا تو وہ جانور جو ہے وہ ٹانگ اچھالے گا. یہ بتاتے ہیں کہ یہ مادہ کے حاملہ ہونے کی علامت ہے. واللہ تعالی اعلم و رسول اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم.
یا سیدی، یہ
دمبا ذبح ہونے کے فوراً بعد ساکت ہو جاتا ہے، پھر کچھ دیر بعد تڑپتا ہے، اس کی کیا وجہ ہے؟
یہ غالباً وہ بے ہوش ہو جاتا ہے، جب کٹتا ہے تو صدمے سے بے ہوش ہو جاتا ہے، پھر کچھ دیر کے بعد جب اس کو ہوش آتا ہے تو یہ خوب اچھلتا ہے. اس لیے جب یہ دمبا کٹے نا، خاص کر دمبے کو یہ دیکھا ہے میں نے کہ وہ کٹتے وقت کنفیوز ہو جاتا ہے یا بہرحال بے ہوش ہو جاتا ہے، لیکن جب کچھ دیر گزر جاتی ہے پھر اچانک وہ ہوش میں آتا ہے اور پھر جو اچھل کود کرتا ہے تو جو قریب ہوتے ہیں ان کے کپڑے جو ہیں وہ ناپاک ہونے کا پورا اندیشہ رہتا ہے. اس لیے جب بھی جانور کٹے تو اس کے قریب خصوصاً گلے کی طرف نہ کھڑا رہا جائے کہ اس سے وہ خون بھی اڑے گا اور ہو سکتا ہے اس کی زیادہ قریب ہونے سے اس کی ٹانگ وغیرہ بھی لگ جائے، وہ ٹانگ لگے گی تو پورے زور کے ساتھ لگے گی. واللہ تعالی اعلم ورسول اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم. صلوا على الحبيب صلى الله تعالى على محمد.
اونٹ بن گیا ہوتا اور عید قربان میں کاش دستیاب سے نہر ہو گیا ہوتا.